इसके बाद सूरत अल अनकबूत शुरू होती है जिसकी 44 आयात आप इस बारे में देखते हैं। इस सूरत के नाम के साथ ही एक जुमला मेरे दिमाग में आता है, दुखी लोगों की सूरत। आप इस सूरत में बहुत दर्द को महसूस करेंगे और ये मक्का के उस दौर में नाजिल हुई जब इस्लाम की कीमत कोड़े थे, टॉर्चर थे, रेत पे लिटाया जाना था। इसीलिए शुरू में ही क्या पैगाम है, सिर्फ कलमा पढ़ लेने से जन्नत नहीं मिलती। पहली 5 आयात हैं, अलिफ लाम मीम अहसिबन्ना स्वयं युत्रकू, क्या लोगों ने ये गुमान कर रखा है कि वो छोड़ दिए जाएंगे सिर्फ ये कहने पे कि हम ईमान लाए और उनकी आजमाइश ना की जाएगी, और बेशक आजमाया था उन लोगों को भी जो इनसे पहले थे, यहाँ तक कि अल्लाह ने जान लिया कि कौन लोग सच्चे थे और उसने जान लिया झूठों को। बात यह है कि ज़ुबान ने कह भी दिया ला इलाहा इल्लल्लाह तो क्या हासिल, दिलो निगाह मुसलमान नहीं तो कुछ नहीं। आप देखिए कि ला इलाहा इल्लल्लाह पढ़ना जन्नत के रजिस्टर में दाखिला करवाना है, रजिस्ट्रेशन फॉर्म फिल करना है। अब उसके बाद जाना पड़ेगा, बैठना पड़ेगा, पढ़ना पड़ेगा, इम्तिहान आएंगे, पर्चे लेकर उसको करना पड़ेगा। तो ये अमल का तकाजा करता है। ठंडे ठंडे कलमा पढ़कर अगर जन्नत मिलती तो अब्दुल्ला बिन उबई के लिए क्या मुश्किल थी, अबू लहब, अबू तालिब और इसी तरह अबू जहल। अल्लाह के नबी कहते हैं कि ये तस्बीह पकड़ लो, 100 दफ़ा कलमा पढ़ लो तो तुम्हारी बकरियाँ बहुत दूध देंगी, कौन ना पढ़ता। अच्छा ये तुम वजीफ़ा कर लो, तुम्हारी बेटियों के रिश्ते हो जाएंगे, तो कौन ना पढ़ता। मेरा तो ख्याल है अगर मुहर्रम में बैठकर अल्लाह के नबी काबा की दीवार के पास कलमा पढ़ रहे होते तो लोगों ने सामने पानी की बोतलें रख देनी थी कि ज़रा एक एक फूक इसमें भी मार दीजिए। दुश्मनी क्यों हुई, 13 साल की मुखालफतें इस कलमे के तकाज़ों को पूरा करने के लिए थी। सेम रूल आज भी है, मुसलमान 1,25,000 दफ़ा कलमा पढ़ लें, राहदारी के कलमे पढ़ लें, कोई नहीं रोकेगा आपको। अपने कपड़ों पे कलमा लिख लें, अपने झंडों पे कलमा लिख लें, कोई नो प्रॉब्लम एट ऑल। हरम में जा जाकर लाखों करोड़ों लोग उमरे करें, नमाजें पढ़ें, सफ़ा मरवा की सही करें, तवाफ़ करें, नो प्रॉब्लम, किसी को कुछ तकलीफ़ नहीं। लेकिन जो ही वो अल्लाह के दीन को अपनी ज़ात पे नाफिज करते हैं तो कितनी आवाज़ें उठती हैं। तो याद रखिए कि कलमे के तकाजे पूरे करना असल बात यह है। फिर आगे आयत 6-7 में तरबियत के लिए नरमी और सख्ती दोनों की ज़रूरत है, बल्कि अगर आप ये कहना कि तरबियत के लिए नरमी और गर्मी दोनों चीज़ों की ज़रूरत है, इसका तज़किरा है। अल्लाह ने मुसलमानों को मुख्तलिफ हालात में डालकर असल में उनकी तरबियत भी की थी, और आज भी माँ बाप को यही मैसेज दिया जाता है कि बच्चों के साथ नरमी भी रखिए और सख्ती भी कीजिए ताकि उनकी अच्छी से अच्छी तरबियत हो सके। वमन जाहदफ़ नमा युजाहिदुली नफ़सी, एक दूसरे के मुकाबले पे जिद्दोजहद करना, तो जो कोई मुजाहिदा करेगा वो अपने नफ्स के लिए करेगा। अल्लाह तो सारे जहान वालों से गनी है, और जो लोग ईमान लाकर अमल सवाले करेंगे लनुकफ़िरन्ना अन्हुम सय्यातिहिम, अलबत्ता हम दूर कर देंगे उनकी बुराइयाँ उनसे, और अलबत्ता उनको इससे भी अच्छा देंगे जो वो करते थे। यहाँ बड़ी खूबसूरत सी बात है, आप देखिए कि अल्लाह ताला हमारी ज़िंदगी की नमाजों में से वो नमाज जो आपने कभी बड़े ही दिल से खुशू और खुदू से पढ़ी थी ना, उसके लेवल पे आपकी सारी नमाजों को एक जैसा कर देंगे। हमारे कल्चर में इसको कहते हैं एवरेज निकालना। कोई एक नमाज, दिल दुखा हुआ था या अल्लाह से मोहब्बत बहुत थी, को बड़ी खुशी का मौका था, सर सजदे से उठाने को दिल ही नहीं कर रहा, उस दिन आपको नमाज में से 100/100 नहीं हो सकता, 100/110 नंबर मिल जाए। अब आपकी बाकी रोज़ की नमाजें तो पता नहीं 33% भी नहीं है। अल्लाह क़यामत के दिन क्या करेगा, ली नज़ीयन्नहुम अहसनल्लज़ी, फरिश्तों इसकी ज़िंदगी की सबसे खूबसूरत नमाज का जो अजर है ना, बाकी सब उसी पे ले आओ। अल्लाह हमारे साथ ऐसा ही करे। उसके बाद चूंकि ये सूरत ऐसे दौर में नाजिल हुई थी कि जहाँ घर घर में झगड़े थे, और नौजवानों ने अल्लाह के नबी की दावत को जल्दी लिया। याद रखिए कि जवान लोग हक की दावत जल्दी कबूल करते हैं, बड़े और बूढ़े तो कॉम्प्रोमाइजिंग और डरपोक और बहुत ही खौफजदा होते हैं। तो अब होता क्या था कि जब बेटे बेटियां मुसलमान होते तो माँ बाप गुस्से में आते। उसका तस्करा फिर आयत 8 में है कि शिरकिया बात चाहे माँ या बाप की क्यों ना हो, نہیں ماننی. ووصینا الانسان بوالدیہ حسنا, ہم نے انسان کو وصیت کی کہ اپنے ماں باپ کے ساتھ اچھا معاملہ کرے, ہاں لیکن اگر وہ بھی تجھ کو مجبور کریں کہ تو میرے ساتھ شرک کر دے جس کا تجھے علم نہیں, فلا تطعہما, پھر ان کی اطاعت نہیں کرنی, اور میری طرف تم سب کو لوٹ کر آنا ہے, پس میں تم کو بتاؤں گا جو تم عمل کرتے تھے. کیا پتہ چلا کہ ماں باپ کی رسپیکٹ تو کرنی ہے مگر ان کو ہولی نہیں سمجھنا. اگر اس سینٹنس پہ آپ غور کر لیں تو آپ کو ساری بات سمجھ آ جائے گی. پھر آگے آیت 9-11 میں اللہ ظاہر فرما دے گا کہ کون مومن ہے اور کون منافق, یعنی باتوں سے کچھ نہیں ہوتا, عمل چغلی کھا لیتا ہے. والذین آمنوا, اور جو لوگ ایمان لا کر عمل صالح کرتے ہیں, البتہ ہم ان کو داخل کر دیں گے صالحین میں. اور لوگوں میں کوئی ایسا بھی ہے جو کہتا ہے کہ ایمان لائے ہیں اللہ پر, لیکن جب ذرا سی تکلیف دی جاتی ہے اللہ کے رستے میں تو لوگوں کی باتوں کو, فتنے کو وہ ایسے سمجھ لیتے ہیں کہ اللہ کا عذاب ہے. کیا پتہ چلا منافق, اس کو لوگوں کی باتیں بہت چبھتی ہیں, ذرا سی بات اللہ کی بات ماننے کے بعد سننی پڑ گئی اس کو بہت مشکل لگتا ہے. کیا پتہ چلا کہ جو ایکسٹرا سینسٹیو ہوگا وہ اللہ کے کام کا نہیں ہوگا. منافق کا سب سے بڑا مسئلہ لوگ ہوتے ہیں, تو لہٰذا اللہ زندگی میں ایسے حالات لا کر لوگوں کے ایمان کو چیک کرتا ہے. پھر اس کے بعد نوجوانوں کے لیے کافر بزرگوں کا ایک فریب تھا, آیت 12-13, یعنی جو بزرگ تھے نا ان کے جب بھی کفر پہ تھے وہ پھر لالچ دیتے تھے اور کبھی بلیک میل بھی کرتے تھے, کبھی مائیں کہتی ہم تمہیں دودھ نہیں بخشیں گی. اور یہاں ایک فریب کیا تھا, وقال الذین کفروا, اور ان لوگوں نے جو کفار تھے ایمان والوں سے کہا, اتبعوا سبیلنا, فالو اس, آپ ہمارے رستے کی پیروی کر لیں, ولنحمل خطایاکم, ہم تمہاری خطاؤں کو اٹھائیں گے. وما ہم بحاملین, اللہ کہتا ہے غلط جھوٹ کہہ رہے ہیں, یہ بالکل نہیں اٹھانے والے تمہاری خطاؤں میں سے کسی کو کچھ, کیونکہ یہ تو جھوٹے ہیں, بلکہ ولیحملن اثقالہم, یہ تو اپنے بھی بوجھ اٹھائیں گے ان کے بوجھوں کے ساتھ. اور سب سے پوچھا جائے گا قیامت کے دن کہ یہ کیا جھوٹی باتیں کرتے تھے. آپ کے میرے لیے عمل کا نقطہ, کبھی کسی کو خوش کرنے کے لیے اللہ کو ناراض نہ کرے. کئی دفعہ خوشیوں کے موقع پہ ماں باپ دھونس دے رہے ہوتے ہیں, کرو یہ کام, سب کے بیچ میں بے پڑ جاؤ بیٹی. اب بیٹی قرآن پڑھی ہوئی ہے, وہ کہتی ہے مجھے اپنی زبائش اور آرائش غیر مردوں کو نہیں دکھانی, میں نے جو پہننا اوڑا اپنے شوہر کے لیے پہننا ہے. اب ماں باپ ڈانٹتے ہیں, برادری کیا کہے گی, خاندان کیا کہے گا, سمدھیانہ سسرال, تو اس پہ کھڑے ہو جائیں. اور اس کا اپوزٹ بھی ہے, اگر آپ کے بچے اپنی شادیوں کے موقع پہ آپ کو مجبور کرتے ہیں, جی ہم نے تو یہ بھی کرنا وہ بھی کرنا, تو اس وقت آپ اس آیت کو یاد رکھ لیں, کوئی کسی کا بوجھ نہیں اٹھائے گا. اور اس کے بعد پھر انبیاء کرام کے مختصر سے حالات, جس میں حضرت نوح کی استقامت ہے, آیت 14-15, کتنے سال رہے یہاں لکھا ہوا ہے. ہم اکثر 950 سال جو کہتے ہیں نا, وہ آیت نمبر 14 سورۃ عنکبوت کا ریفرنس لے لیجئے, فلبث فیہم الف سنۃ الا 50. کتنا صبر اور کتنا حوصلہ تھا کہ ہمارے پاس اتنی استقامت ہے. ہم تو ایک گھنٹے کے بعد بے چین ہونے لگ جاتے ہیں, ہمیں 1-2 دن کوئی کام کرنا پڑے تو ہم کہتے ہیں کب ختم ہوگا, رمضان 15-20 دن ہو جائیں تب کہتے ہیں بس اب بہت ہو گئی, اب جلدی سے پورا ہو جائے, اب یہ قرآن کا پورا ہوگا, اب یہ پارا کا پورا ہوگا. 950 سال تک ٹک کے بیٹھے رہے کیونکہ ان کو یقین تھا کہ ان کا رب ان کے سارے اعمال کی ان کو بہترین جزا بھی دے گا. اور یہ جزا والی بھی بات اتنی نہیں, لوگوں سے محبت بڑی تھی, دائی دین کے دل میں اگر لوگوں کی محبت نہیں ہے تو استقامت نہیں آ سکتی. ثواب کمانا کیا مشکل ہے, آپ گھر بیٹھ کر کاؤچ پہ لیٹیں, پیچھے آگے تک یہ رکھیں اور تسبیح پڑھتے رہیے, ثواب تو بہت آئے گا, کاؤنٹر تو شروع ہو گیا. لیکن لوگوں کی ہدایت کی تڑپ آپ کو گھر سے بے گھر کرتی ہے اور آرام سے بے آرام کرتی ہے. آگے ایک اور نبی ہیں, ابراہیم علیہ السلام, ان کی دعوت کا تذکرہ ہے 16-18. اب یہ وہی باتیں ہیں کہ جو پیچھے ہو گئیں, لیکن بیچ بیچ میں لا کر اللہ ہمارا درد زندہ کرتے ہیں کہ تمہیں بھی تو اتنی تڑپ ہونی چاہیے لوگوں کو ہدایت کی طرف بلانے کی. اور پھر آیت 19-23 میں تمام انسانوں کے لیے درس عبرت کہ کبھی دیکھو تو صحیح, کائنات پہ غور و فکر کرو, اللہ نے کیسے تمہارے لیے رکھا, اور جس نے دنیا میں پیدا کیا وہ دوبارہ پیدا کرے گا. اِنَّ ذَٰلِكَ لِلَّهِ يَسِيرٌ, یہ اللہ کے لیے بہت آسان ہے. یعنی نبی صلی اللہ علیہ وسلم کے قریب کے لوگ مرنے کے بعد دوبارہ جی آنے کا یقین نہیں رکھتے تھے، تو اللہ تعالیٰ ان کو کچھ کائنات کی چیزوں سے درس عبرت دیتے ہوئے کہہ رہے ہیں کہ اگر تم نہیں مانتے تو نہ مانو. اور بالکل ایسی ہی قوم ابراہیم کی بھی تھی، تو آگے اللہ نے ابراہیم علیہ السلام پر اللہ تعالیٰ کے انعامات کا تذکرہ فرمایا آیت 24 سے 27 میں. کیا پتہ چلا کہ لوگوں نے ان کو آگ میں ڈالنا چاہا، فما کان جواب قومی ہی، اور کوئی جواب ہی نہیں تھا قوم کا اس کے سوا، الا ان قالوا اقتلوہ او حرقوہ، کہ اس کو قتل کر دو اور اس کو جلا دو. یوسف کے بھائیوں نے کیا کہا تھا، اقتلوہ قتل کر دو یا اس کو کسی گہرے کنویں میں ڈال دو. ادھر کیا ہے، حرقوہ، ادھر کنواں تھا ادھر آگ ہے. پھر ہوا کیا، فانجاہ اللہ من النار، اللہ نے ان کو آگ سے نکال دیا، نجات دے دی. ان فی ذلک لآیات، اس میں نشانی ہے اس قوم کے لیے جو ایمان لاتی ہے. کیا پتہ چلا کہ جسے اللہ رکھے اسے کون چکھے. پھر آگے قوم لوط کی خباثت کا دوبارہ تذکرہ ہے آیت 28 سے 35 میں، کہ اس نے وہ کام کیا جو کسی نے نہ کیا تھا. اللہ کو پتا تھا کہ قرب قیامت یہ فتنہ دوبارہ سر اٹھائے گا، جیسے کہ آج اٹھا ہوا. یہ شروع میں کر دی جاتی بات نہیں، آپ دیکھ رہے ہیں کہ آج 20ویں پارے پہ بھی آپ کو اس قوم کے قصے مل رہے ہیں اور اینڈ تک چلیں گے. ریمائنڈرز کبھی ایک ذہن سے کبھی دوسرے سے. میں تو یہاں یہی کہہ سکتی ہوں کہ اپنی آنکھیں کان کھول کر جئیں، اپنے بچوں کو سنت کے مطابق سونے اور جاگنے کا اہتمام کروائیے اور ان کو ان اٹینڈڈ نہ چھوڑیے. آج ہاتھوں میں جو گیجٹ ہیں یہ بہت دور تک ان کو لے جاتے ہیں جہاں تک آپ کی سوچ بھی نہیں جاتی. تو ہمیشہ اپنے بچوں پہ محبت اور پیار کے ساتھ نظر بھی رکھیے. اب قوموں کے قصوں میں مجرم قوموں کی عبرتناک مثالیں 36 سے 39 میں آ رہی ہیں، جس میں حضرت شعیب علیہ السلام کی قوم کے مالی بگاڑ کا تذکرہ ہے، عاد اور ثمود کی زیادتیوں کا تذکرہ ہے. پھر آپ دیکھ رہے ہیں کہ قارون و فرعون و حامان تین بڑے بڑے کردار ہیں. قارون جو تھا یہ دولت کا سمبل، فرعون حکومت کا سمبل ہے، اور حامان میں آپ کہہ لیں کہ یہ اس کا وزیر تھا، یعنی اتھارٹیز، سپر پاورز، اپنے اپنے دور کی یہ بڑی بڑی قوتیں تھیں. لیکن فاستکبروا فی الارض، یہ زمین میں بڑے بنے، وما کانوا سابقین، اور یہ اس سے آگے نہیں نکل سکے. آگے عذاب کی چار ممکنہ صورتیں ہیں. پارے کا بالکل اینڈ ہے آیت 40 میں، کہ اللہ تعالیٰ کہتے ہیں کہ ان سے پوچھو کہ جن کو اپنی بہت مرضی کرنی ہے نا، فکلن اخذنا بذنبہ، ذنوب نہیں آیا، ایک گناہ بس ہم نے ان کو پکڑ لیا ان کے گناہ کی وجہ سے. یعنی اللہ پکڑنے پہ آئے تو ایک ہی گناہ پہ پکڑ لے، جیسے آدم کے ایک دفعہ کے پھل چکھنے پہ ان پہ پکڑ آ گئی تھی. فمنہم من ارسلنا علیہم حاصبا، پتھروں کا عذاب ہے. یعنی حاصب کے لفظ کو بس آپ نوٹ کر لیں کہ عذاب کی چار صورتوں میں ایک کیا ہے، آسمان سے پتھر برسے تھے. پھر اسی طرح صیحہ کا لفظ ہے، چنگھاڑ. پھر خسفنا بھی، خسف زمین کھلی اور ان کے گھر اس میں چلے گئے. اور چوتھا اغرقنا، یعنی اللہ زمین آسمان کی طرف سے چار پانچ جو بھی چاہے کسی طرح کا عذاب آج بھی لا سکتا ہے. اصل میں تو یہ امت مسلمہ کو ڈرایا جا رہا ہے. آگے ہے جی وہ جس کی وجہ سے سورت کا نام سورت العنکبوت ہے، آیت 41 سے 44، غیر اللہ کے سہارے مکڑی کے جالے ہیں. بودے، کمزور، مثل الذین اتخذوا من دون اللہ اولیاء، اتنی بڑی ہستی کو چھوڑ کر کمزوروں کو بلاتے ہو تو یہ تو سب مکڑی کے جالے. اب دیکھیں لفظ عنکبوت آیا نا، وَإِن نَوْحَنَ الْبُيُوتِ لَبَيْتُ الْعَنْكَبُوتِ. کبھی مکڑی کا جالہ دیکھا؟ کچھ دن گاڑی باہر کھڑی رہے نا تو آپ دیکھا کریں کہ اس کے ساتھ بھی جالے لگے ہوتے ہیں. تو آئیے ذرا مکڑی کے جالے کی کچھ خوبیاں دیکھتے ہیں. بظاہر دیکھنے میں مضبوط ہوتا ہے، لیکن کمزور ترین گھر بھی ہوتا ہے، گرمی سے سردی سے نہیں بچا پاتا. اسی طرح مکڑی کی چال کمزور لیکن بڑے شکار کرتی ہے. مکڑی اپنے جال سے خود بھی نہیں بچ سکتی. آپ کو شاید اندازہ ہے کہ بعد میں یہ خود اپنے ٹریپ میں آنے لگتی ہے. ویب جو ہے، یہ ویب بھی تو یہی ہے نا، ویب سائٹ مکڑی کا جالہ ہے. پھر اسی طرح شکار کا خون چوس کر اس کو کھوکھلا کر دیتی ہے. शिकार दिल फरेब जाल में फंसता जाता है। और इसी तरह आप जानते हैं कि मकड़ी वीरानों में जाल बुनती है, और जाल की खूबसूरती महज रोशनी का कमाल यानी सराब है। रोशनी ना हो तो कुछ भी नहीं दिखता। अब आप इन सब चीज़ों को देखें तो इस जुमले को सोचिए कि गैर अल्लाह के सहारे को यहाँ मकड़ी के साथ क्यों तशबीह दी। इसकी वजह यह कि हैसियत में कमज़ोर सहारा होता है, बुरा सहारा होता है, कोई मदद नहीं मिलती। लोग जाकर किसी से भी मांगते रहे लेकिन उनको मिलता कोई भी नहीं है। फिर चालें कमज़ोर लेकिन बज़ाहर अक्लमंद इनका शिकार हो जाते हैं। बड़े बड़े वजीर मशीर पढ़े लिखे लोग इनके पीछे लग जाते हैं और ये अपने आप को जाहिर नहीं करते, ढके छुपे होते हैं। अपना मुफाद या खुदगर्जी इनको बहुत ज़्यादा अजीज़ होता है, इसी को मद्देनज़र रखते हैं। फिर इसी तरह गैर अल्लाह के जो सहारे हैं ये कमज़ोर और ख्वाहिशात के ग़ुलाम होते हैं। अल्लाह की याद से खाली वीरान दिलों के ये सहारे हैं, और दुनियावी मुफाद की चमक हकीकत इसके बिल्कुल बरक्स। तो कहाँ पे पारा पूरा हो रहा है कि दुनिया के इस जाल से बच जाओ, इस वेब से बच जाओ। जब नया नया वेबसाइट का लफ्ज़ आया, आपने भी सुना होगा, तो उस वक़्त भी यही सूरत सामने थी, और उस वक़्त किसी ने सोचा भी नहीं होगा कि इसी नाम के बाद अब हमारी नस्लें कितनी भिदक जाएंगी। सिर्फ बच्चों को भिदकवाने की न्यूड और गलत किस्म की वेबसाइट से दुनिया भरी पड़ी है। तो अल्लाह ताला से दुआ करते हैं कि आज के दौर के ये अनकबूत जैसे सारे हैं, गंदगी फैलाने वाले, मूवीज़ बनाने वाले, हमारे बच्चों को बिगाड़ने वाले। और आप देखिए कि आपके फ़ोन पे ना चाहते हुए भी कोई ना कोई ऐसी चीज़ खुल जाती है कि आप सोच में पड़ जाते हैं कि अगर बच्चों की नज़र इस पे पड़ गई तो क्या होगा। अल्लाह ताला आपकी मेरी इसलाह फरमाए, और हमारे बच्चों को और हमें सबको इन सारे मकड़ी के जालों, इन सारे वेब्स और इन सारे नेट से बचा कर रखे। सुबहाना रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफ़ून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। जज़ाकुमुल्लाहु खैरन वअहसनुल जज़ा। अस्सलामु अलैकुम व रहमतुल्लाह।